वेस्टमिनिस्टर नामक एउटा छोटो प्रश्न उत्तरको पहिलो प्रश्नले यसरी प्रश्न गर्छ कि मानिसको मुख्य उद्देश्य के हो, अनि यसको उत्तर यस प्रकार छ कि मानिसको मुख्य उद्देश्य परमेश्वरको महिमा गर्नु र परमेश्वरमा नै सधैँभरि आनन्दित हुनु हो। यस उत्तरमा हाम्रो मुख्य उद्देश्यको के र कसरी दुवै कुरा लुकेको छ। मानिसको मुख्य उद्देश्य के हो, परमेश्वरको महिमा गर्नु, अनि हामी परमेश्वरको महिमा कसरी गर्छौँ, उहाँमा सधैँभरि आनन्दित भएर, उहाँको वचनको चाह गरेर, उहाँलाई नै चाह गरेर, उहाँमा रमाएर, उहाँलाई चिनेर, उहाँलाई जानेर, अनि उहाँसँगको सङ्गतिको आनन्द लिएर। हाम्रो जीवनको मुख्य लक्ष्य नै यही हो, हाम्रो जीवनको परम उद्देश्य नै हो। यसकै निम्ति हामी अस्तित्वमा छौँ, यसकै निम्ति परमेश्वरले हामीलाई बनाउनु भयो। मानिसको मुख्य उद्देश्य धेरै पैसा कमाउनु होइन, मानिसको जीवनको मुख्य उद्देश्य आफ्नो करियरमा सफल हुनु मात्र होइन, मानिसको मुख्य उद्देश्य एउटा आरामदायी जीवन जिउनु होइन, यहाँसम्म कि मानिसको जीवनको मुख्य उद्देश्य एउटा स्वास्थ्य र सुखी परिवार हुनु मात्र पनि होइन। यी सबै कुराहरू परमेश्वर दिनुभएको असल आशिषहरू हुन्, दानहरू हुन्, तर यी हाम्रो जीवनका अन्तिम परम मुख्य उद्देश्य लक्ष्य होइनन्। हाम्रो मुख्य उद्देश्य स्वयं परमेश्वर नै हुनुहुन्छ, उहाँको महिमा गर्नु र सधैँभरि उहाँमा आनन्दित रहनु। तर कति सजिलै हामी क्रिस्चियनहरू एकदमै सानातिनो कुरा, मूल्यहीन कुराहरूमा अलमलिन पुग्छौँ, हामी साह्रै सानातिनो कुरामा चित्त बुझाएर बसिहाल्छौँ। हामी एउटा कुरा जस्तो मेरो एकदमै ध्यान खिच्छ, त्यो मानिसहरू कसरी पानीपुरीको त्यो स्टल वरिपरि भिड लाग्छन् विवाहको प्रीतिभोजमा, वैवाहिक रिसेप्सनमा। पानीपुरी प्रायः तपाईँ धेरैजनालाई मनपर्छ, मलाई पनि मनपर्छ, तर सोच्नुहोस् त कसरी तपाईँलाई एउटा भव्य भोजमा बोलाउनु भएको छ, जहाँ तपाईँले कल्पनाै गर्न नसक्ने सबैभन्दा मिठा मिठा खानाका परिकारहरू त्यहाँनिर राखिएका छन्, एउटा ठुलो बुफे त्यहाँनिर लगाइएको छ, जहाँ तपाईँ आफ्नो खुसी अनुसार, आफ्नो होइन, आफ्नो चाहे अनुसार, आफ्नो रोजाइ अनुसार तपाईँ खान सक्नुहुन्छ। तर बाहिरपट्टि एउटा पानीपुरीको त्यहाँनिर ठेला राखिएको छ, अनि मानिसहरू त्यसकै वरिपरि यसरी झुमिन्छन् कि उनीहरू कहिले भित्रै छिर्दैनन्। भित्र त्यत्रो भव्य भोजले उनीहरूलाई पर्खिरहेको छ, तर उनीहरू बाहिर पानीपुरीमै अलमलिन्छन्। अनि यो दुःखद कुरा होइन र, अनि आत्मिक रूपमा भन्नुपर्दाखेरि पनि हामी अक्सर यही नै गरिरहेका हुन्छौँ। परमेश्वरले हामीलाई त्योभन्दा सयौँ गुणा महान कुरा दिनुभएको छ, उहाँले हामीलाई उहाँलाई चिन्न, परमेश्वरमा आनन्दित हुन, उहाँमा रमाउन, उहाँको उपस्थितिलाई मूल्यवान ठान्न निमन्त्रणा दिनुहुन्छ। तर हामी भने परमेश्वरका आशिषहरूमै अलमल लिइरहेका हुन्छौँ। त्यसैले आज म तपाईँहरूलाई एउटा अनुरोध गर्न चाहन्छु कि परमेश्वरको चाहना गर्नुहोस्, परमेश्वरमा रमाउनुहोस्, परमेश्वरकै खोजी गर्नुहोस्, परमेश्वरलाई पाउन परमेश्वरको पछि लाग्नुहोस्। कम टु गड टु गेट गड, बुझ्नुभयो नि, परमेश्वरलाई पाउन परमेश्वरको आउनु, अरू कुराहरू होइन, अरू कुराहरू त्यो दोस्रो सेकेन्डरी कुरा हुन्, तर कम टु गड इन अर्डर टु ह्याभ हिम, टु गेट हिम। अनि आजको खण्डमा हामी त्यही देख्छौँ, हामी मोसा जस्तै हुन चाहन्छौँ। जब तपाईँले स्वयं परमेश्वरलाई नै पाउन सक्नुहुन्छ भने परमेश्वरको आशिषमा मात्रै चित्त बुझाएर नबस्नुहोस्। अनि मोसामा हामी त्यही देख्छौँ। कृपया तपाईँ मसँगै आफ्नो बाइबलमा प्रस्थान 33 अध्यायलाई पठाउनुहोस्, जहाँ हामी 33 अध्यायको 7 पददेखि 34 अध्यायको 35 पदसम्म हामी हेर्दैछौँ। तपाईँले नेपाल बाइबल सोसाइटीले यो छापेको बाइबल, ठुलो बाइबल तपाईँले चलाउँदै हुनुहुन्छ भने यसले तपाईँले यो खण्डलाई पृष्ठ सङ्ख्या 126 पाउन सक्नुहुन्छ। प्रस्थानको पुस्तक बाइबलको दोस्रो पुस्तक हो। हामी यो पुस्तकबाट परमेश्वरको वचनलाई एकदमै धारावाहिक तरिकाले, श्रृङ्खलाबद्ध तरिकाले हेर्दै आइरहेका छौँ। हामीले एक अध्याय एक पद सुरु गरेर हामी आज 33 अध्यायमा आइपुगिसकेको छौँ। यो पुस्तकमा जम्मा 40 अध्यायहरू मात्र छन्, यहाँलाई थाहा छ। हामी अब लगभग यो वचन हामी सिद्ध्याउँदैछौँ। सो प्रस्थान 33 अध्यायको 7 पददेखि, लामो खण्ड भएकोले गर्दा म सबै पढ्ने वाला छैन, तर हामी अघि बढ्दै जाँदाखेरि यसको अधिकांश भागहरू पढ्नेछु ताकि हामीलाई बुझ्न र सँगै अघि बढ्न सजिलो होस्। हामी यस पाठमाथि विचार गर्दै गर्दा आउनुहोस् हामी दुईवटा कुरालाई विशेष हेरौँ, दुईवटा कुरालाई। पहिलो मोसाले यहाँनिर माग्छन् र दोस्रो परमेश्वरले दिनुहुन्छ। यो दुईवटा कुरा हामी हेर्नेछौँ। मोसाले माग्छन् र दोस्रो परमेश्वरले दिनुहुन्छ। जब तपाईँ वचनको बुदाहरू टिप्दै हुनुहुन्छ भने यो दुईवटा कुराहरू टिप्नुहोस्। यदि बानी छैन भने कृपया बानी बसाल्नुहोस्। यो एकदम राम्रो बानी हुनसक्छ, तपाईँको लागि जीवनभर काम लाग्ने एउटा अभ्यास बन्न सक्छ यदि तपाईँले वचनको बुदाहरू टिप्नु भयो भने। यो क्लासरुममा नोट टिप्ने भन्दा पनि सेमिनारमा कुनै कार्यक्रममा कसैको मोटिभेसनल स्पिचको त्यो लाइन नटिप्ने भन्दा पनि महत्त्वपूर्ण छ। त्यसकारण म तपाईँलाई आग्रह गर्दछु वचनको बुदाहरू टिप्ने, वचनको सुनिराख्दाखेरि बुझेको कुराहरू टिप्ने बानीको विकास गर्नुहोस्। दुईवटा कुराहरू मोसाले माग्छन्, दोस्रो परमेश्वरले दिनुहुन्छ। एकदमै सजिलो छ, जहाँ जे छ हामी त्यही गर्दछौँ। यहाँ मोसाले परमेश्वरसँग मागेका छन् अनि परमेश्वरले दिनुभएको छ। So we consider two main points in our sermon today. First, Moses asked, and second, God answers. So Moses asked, and God answers. So pahilo Mosale mangchan, Moses asks. Yaad garnus, Paul adhyay 31 samma hamile pavitra basisthan sambandhi vistrit nirdeshanharuko lamo suchi dekhyau, kinaki parmeshwar apna manishharu bich bas garne taiyari gardai hunuhunthyo. अनि यसको वास्तुकला, सजावटको सामानहरू, प्रयोग हुने सामग्रीहरू सबै कुरा परमेश्वरको निर्देशन अनुसार होसियारीपूर्वक डिजाइन गरिएको थियो। अनि त्यसपछि उनीहरूले त्यो निर्माण गर्नुभन्दा ठिक अगाडि मानिसहरूले आफ्नै बिचमा रहनलाई सुनको बाँसो बनाए। आफूले बनाएको उनीहरूले ईश्वरलाई उनीहरूले पुज्न थाले। उनीहरूले आफूलाई मिश्र देशबाट छुट्याउनु हुने परमेश्वरको ठाउँमा आफैले सृजना गरेको मूर्तिलाई राख्ने प्रयास गरे। अनि त्यसको परिणाम के भयो? एकदमै भयानक भयो। पद 28 अनुसार 30,000 पुरुषहरू मारिए 32 अध्यायमा। अनि पद 35 भन्छ कि अनि हारुनले बनाएको बाछुप्रति तिनीहरूले जे जे गरे त्यसैको निम्ति प्रभु परमेश्वरले मानिसहरूलाई रुडीले मार्नुभयो। अनि त्यो न्यायको विषयमा पनि हामीले हेर्दै थियौँ कि परमेश्वरले आफ्नो अनुग्रह देखाउनुभयो। मारिएकाहरूभन्दा अझै जीवितै रहेका मानिसहरूको सङ्ख्या बढी थियो। तर प्रश्न उठ्छ कि के उनीहरूको मूर्ति पूजाले परमेश्वरसँग उनीहरूको सम्बन्धमा कुनै परिवर्तन ल्यायो? बाँकी रहेको मानिसहरूको जीवनमा मरे त मरिहाले, न्याय भोगिहाले, तर जतिजना जीवित रहे के उनीहरूको मूर्ति पूजाको त कुनै परिणाम छैन? बिल्कुलै, त्यहाँनिर हामी उनीहरूको परमेश्वरको सम्बन्धमा त्यहाँनिर परिवर्तन आएका हामी देख्छौँ। पापको परिणाम त्यहाँ सधैँ हुन्छ, पाप सधैँ एउटा परिणामतर्फ गइरहेछ। किनकि परमेश्वर जो पवित्र हुनुहुन्छ उहाँले पापलाई हल्का रूपमा लिनुहुन्न, उहाँले सधैँ पापको न्याय गर्नुहुन्छ। कहिले त्यो न्याय ती 3,000 पुरुषहरूको मृत्यु जस्तै तत्काल शारीरिक र प्रत्यक्ष देखिने खालको हुन्छ भने कहिलेकाहीँ त्यो न्याय आत्मिक हुन्छ। परमेश्वरले आफ्ना मानिसहरूको बिचबाट आफ्नो उपस्थिति हटाउनु भएको छ, यहाँनिर सम्बन्धमा प्रभाव परेको छ। परमेश्वरको उपस्थितिको निकटता र आनन्द मानिसको बिचबाट हराएको छ। अनि त्यहीबाट भेटुने पालको प्रसङ्ग आउँछ जुन हामी 33 अध्यायमा हेर्दैछौँ। 7 पदबाट सुरु हुन्छ भेटुने पाल। अनि पद 7 भन्छन् कि मोसाले चाहिँ छाउनी बाहिर, छाउनीदेखि बाहिर धेरै टाढामा पाल टाङ्थे। तिनले त्यसलाई भेटुने पाल भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेटुने पालमा जान्थे। जब मोसा निस्केर भेटुने पालमा जान्थे, जब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खडा भई मोसा त्यस पालभित्र नपसुन्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। तपाईँ विचार गर्नुभयो, यहाँनिर त्यो शब्दहरू याद गर्नुहोस् न। मोसाले कहाँ पाल टाँग्ने गर्थे? छाउनीदेखि बाहिर। कुन छाउनी? यो इसरायलहरूको बस्ती हो वास्तवमा। यो बस्तीदेखि बाहिर, यो समुदायदेखि पर उसले पाल टाँग्ने गर्थे, जसलाई भेट हुने पाल भनिन्थ्यो। अनि फेरि तपाईँ 7 पदमा देख्नुहुन्छ, परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको, त्यो बाहिर भन्ने शब्दमा जोड दिएको तपाईँले पाउनुहुन्छ, बाहिर भएको त्यही भेट हुने पालमा जान्थे। यसको अर्थ के हो? किन यो बाहिर भन्ने शब्दलाई जोड दिएको छ? यसको अर्थ यही हो कि अब कि समुदाय अब छाउनीको बिचमा रहेको पवित्र पालको वरिपरि सङ्गठित हुने छैन, याद गर्नुहोस्, पवित्र परमेश्वरको पाल अथवा वासस्थान परमेश्वरको मानिसको बिचमा हुनुपर्ने थियो। परमेश्वर उनीहरूको बिचमा बास गर्ने त्यहाँ तयारी गर्दै हुनुहुन्थ्यो। तर त्यो पवित्र वासस्थान निर्माण हुनु अघि नै यो अस्थायी, यो परमेश्वरको वासस्थान जसलाई भेटुने पाल भनिन्छ, यो मात्र त्यहाँ दिएको थियो। तर अब यसलाई छाउनीदेखि बाहिर सारिएको छ, यो छाउनीको बिचमा थियो, छाउनीदेखि बाहिर सारिएको छ। अनि यसले यही कुरा जनाउँदछ कि परमेश्वरको उपस्थितिलाई त्यहाँनिर पूर्ण रूपमा त्यागिएको नभए तापनि अब त्यो टाढा भइसकेको छ, छाउनीबाट पर भइसकेको छ। परमेश्वर आफ्नो मानिसको बिचमा बस्नुहुन्थ्यो, तर त्यति सत्यमा हामीले हेर्दै थियौँ एकदेखि सात पदमा, अब म तिमीहरूको माझमा बस्न सक्दिनँ किनकि तिमीहरू हठी मानिसहरू, तिमीहरू पापी मानिस हौ, र म मेरो पवित्रताले तिमीलाई बस्न पार्न सक्नेछु। त्यसकारण अब परमेश्वर त्यो छाउनी मानिसहरूको समुदाय, इसरायलको समुदाय बिचबाट बाहिर निस्किनुहुन्छ। अब सम्बन्ध पहिले जस्तो घनिष्ठ रहेन, पापको परिणाम तपाईँ देख्नुहुन्छ। मारिनेहरू त मारिहाले, मरिसके मरि गए, तर बाँकी रहेकाहरूले परमेश्वरको उपस्थिति टाढो भएको अब महसुस गर्छ। अनि उनीहरू फेरि याद हुनु, उनीहरू अझै पनि प्रतिज्ञाको देशतिर जाँदै थिए, परमेश्वर लानु हुँदै थियो, तर परमेश्वरले आफ्नो उपस्थिति भने चाहिँ त्यहाँनिर उनीहरूलाई नदिने उहाँले बताउनु भएको छ। परमेश्वर आफ्नो प्रतिज्ञा रद्द गर्नुभएको थिएन, उनीहरूलाई प्रतिज्ञाको देशमा लाँदै हुनुहुन्थ्यो, तर परमेश्वर बाहेक त्यो सबै कुरा हुँदै थियो, परमेश्वरको उपस्थिति बिना नै सधैँ हुँदै थियो। You can still have the promised land, but without me. Promise te bhanera hunu bhayeko thiyo. Timiharu pratigyako deshma timiharu jao, timiharu paunchau, tara ma bina. Kyo prastav swikar hola ni ta, Israelharulai? Ke tapai bhai yo prastav swikar garnuhunthyo? Tapailai swarga prastav gareko cha, tara parmeshwar binako swarga. Would you take it? Tapai linuhunthyo, swikar garnuhunthyo. Athawa tapailai parmeshwar binako ashish prastav gareko cha, samriddhi, sukha, shanti prastav gareko cha, tapai ke tyo linuhunthyo? तर प्रियहरू के मानिसहरूले वास्तवमै यही कुराको चाह गर्ने होइन र मान्छेले यस्तै त चाहन्छन् हेर न, धेरै मानिसहरूको आँखाहरू भनेको परमेश्वरको अनुहारमा मुहारमा भन्दा पनि परमेश्वरको हातहरूमा छ, परमेश्वरले के दिन सक्नुहुन्छ भन्ने कुरामा केन्द्रित छन्। धेरै मानिसहरूले परमेश्वरबाटको आशिष त चाहन्छ, तर परमेश्वर स्वयंलाई भने चाहँदैनन्। आज चर्चमा यस्ता मानिसहरूको भिड लाग्ने गर्छन्, उनीहरू परमेश्वरको अनुग्रह चाहन्छन् तर परमेश्वरलाई चाहँदैनन्। उनीहरू परमेश्वरले उनीहरूलाई निको पारिदिनु भएको चाहन्छन्, समृद्ध बनाउन् परमेश्वरले, रक्षा गरून्, जीवन राम्रो बनाइदिउन्, नरक नपठाउन्, तर उनीहरू परमेश्वरलाई भन्ने चाहँदैनन्। चङ्गाइ चाहन्छन् तर पवित्रता चाहँदैनन्, सुन चाँदी चाहन्छन् तर ईश्वर भक्ति चाहँदैनन्, उनीहरू समृद्धि चाहन्छन् तर धार्मिकता चाहँदैनन्। तपाईँले भन्नुभयो होला कि मेरो हकमा यो सत्य छैन, तर यसबारे विचार गर्नुहोस् न, पछिल्लो पटक तपाईँले केवल परमेश्वरलाई मात्र जान्ने इच्छाले, परमेश्वरलाई मात्र चाहेको इच्छाले पवित्र धर्मशास्त्र खोल्नुभएको अन्तिम पटक कहिले थियो? विचार गर्नुहोस् न, धेरै क्रिस्चियनहरूले बाइबल त खोल्छन् तर भूतहरू धपाउनलाई त कण्ठस्थ पदहरू कण्ठस्थ पार्नको लागि मात्र खोल्छन्, तर परमेश्वरलाई जान्नलाई, त्यो जीवनका ती फोहरा, द फाउन्टेन अफ लाइफ, उहाँबाट पिउनलाई कमैले मात्र बाइबल खोल्छन्। पछिल्लो पटक तपाईँले कहिले प्रार्थना गर्नुभयो र परमेश्वरसँग संसारको कुराहरू, स्वास्थ्य, समृद्धि, भिजा, सबै कुरा माग्नुको साटो केवल परमेश्वरलाई बढी माग्नुभयो? आई वान्ट यु गड भने कहिले भन्नुभयो अन्तिमचोटि? यसो विचार गर्नुहोस् त, केले यही देखाइरहेको छैन कि हामी परमेश्वरबाट कुराहरू चाहन्छौँ तर परमेश्वरलाई भने चाहँदैनौँ? बाइबल पढ्ने सन्दर्भमा जोन पाइपरले एउटा उपयोगी एउटा उदाहरण दिनुभएको छ कि उहाँले बाइबललाई समुद्रसँग, महासमुद्रसँग तुलना गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि धेरै मानिसहरू समुद्र किनारमा उभिएको मानिस जस्तै बाइबलको नजिक आउँछन्, अलिअलि पानी छुन्छन्, जिब्रोले चाख्छन्, अनि त्यही नै उनीहरूको लागि पर्याप्त हुन्छ। तर उनीहरू कहिल्यै भित्र समुद्रमा छिरेर पौडी खेल्दैनन्। बाइबलको आग्रह यो छ कि परमेश्वरको वचनको समुद्रमा पौडी खेल्नुहोस्। यहाँ र त्यहाँ थोरै त्यो पदहरूको स्वाद मात्र लिनुहोस् तर परमेश्वरको सम्पूर्ण वचनमा डुब्नुहोस्, परमेश्वरको वचनमा आफूलाई पूर्ण रूपमा डुबाउनुहोस्, किनकि परमेश्वर स्वयं परमेश्वरलाई तपाईँ चाहनुहुन्छ, तपाईँ स्वयं परमेश्वरलाई चाहनुहुन्छ, त्यस कारण तपाईँ बाइबलमा जानुहोस्। मूसाले यहाँ ठिक त्यही गर्छन्, मूसाले यहाँनिर ठिक त्यही गर्छन्, मोसालाई परमेश्वर बाहेक अरू कुनै कुरा चाहिएको थिएन, त्यसकारण मोसाले परमेश्वरलाई माग्छन्। मोसाले परमेश्वरको उपस्थिति माग गर्छन्। पहिलो कुरा वचन बुदा मोसाले माग्छन् थियो भने मोसाले के माग्छन्? पहिलो परमेश्वरको उपस्थिति। पद 11 भन्छ, कि मानिसले आफ्नो मित्रसँग कुरा गरे चाहिँ परमेश्वर मोसासित आमने सामने कुरा गर्नुहुन्थ्यो, त्यही पनि मोसाको लागि त्यो पर्याप्त थिएन, उनी परमेश्वरलाई अझ बढी चाहन्थे। अनि पद 12 हेर्नुहोस्, मोसा परमेश्वरका मार्गहरू जान्न चाहन्थे। अनि मोसाले परमेश्वरलाई भने, तपाईँले मलाई यी मानिसहरूलाई लिएर जहाँ भन्नुहुन्छ तर मसित को पठाउनुहुन्छ तपाईँले मलाई थाहा दिनुभएको छैन। तपाईँले भन्नुभएको छ म त तँलाई मेरो नाउँले निस्किन्छु र त माथि मेरो निगाह भएको छ। यदि तपाईँको निगाह भएको तपाईँको निगाह म माथि भएको छ भने अब मलाई तपाईँको मार्ग देखाउनुहोस् र म तपाईँलाई चिन्न सकौँ र तपाईँको दृष्टिमा निगाह पाइरहन सकौँ, यो जाति तपाईँको भने सम्झनुहोस्। अनि परमप्रभुले भन्नुभयो मेरो उपस्थिति तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। त मोसाले उहाँलाई भने, यदि तपाईँको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। तपाईँले देख्नुभयो यहाँ मोसा परमेश्वरको मार्गहरू जान्न चाहन्थे, उनी परमेश्वरलाई जान्न चाहन्थे, परमेश्वरको तरिका काम योजनाहरू जान्न चाहन्थे। प्रार्थनाको उत्तर जब हामी प्रार्थना कुरा गर्छौँ, धेरै मानिसहरू सधैँ सोधिरहन्छन् कि मेरो जीवनको लागि परमेश्वरको इच्छा के हो, मेरो भविष्यको लागि परमेश्वरको इच्छा के हो, मेरो भविष्य कस्तो हुन्छ होला, मेरो विवाह हुन्छ कि हुँदैन, मेरो भिसा लाग्छ लाग्दैन, म निको हुन्छ कि हुँदैन, मेरो भविष्य के हुनुहुन्छ, परमेश्वरको इच्छा के हो, सब प्रायः हाम्रो प्रश्नहरू यिनै कुराहरूको वरिपरि घुमिरहेको छ। तर सबै कुरा म केन्द्रित हुन्छ, मेरो लागि मेरो लागि। तर मोसा परमेश्वर केन्द्रित छन् यहाँनिर, मोसा परमेश्वरका मार्गहरू जान्न चाहन्छन्। केवल आफ्नो जीवनको लागि परमेश्वरको योजना मात्र होइन, तर परमेश्वरको मार्गहरू, उहाँको उद्देश्यहरू र परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा। मोसालाई परमेश्वरको योजना काममा चासो छ, परमेश्वर को हुनुहुन्छ के गर्दै हुनुहुन्छ भन्ने कुरामा। अनि त्यसपछि 15 हामीले भर्खरै पढ्यौँ कि मोसा अरू केही नभएर परमेश्वरको उपस्थिति चाहन्छन्। इसरायलीहरू परमेश्वरको उपस्थिति बिना नै प्रतिज्ञा गरेको देश जान तयार भएका हुन सक्छन्, तर मोसाले वास्तवमा यसो भन्छन् कि यदि तपाईँको उपस्थिति हामीसँग जाँदैन भने हामीलाई यहाँबाट नलानुहोस्, तपाईँ बिनाको कनान के काम के गर्छ, के गर्ने हामीले, लाइक वाट क्यान वी डु, वाट विल वी डु विथ द प्रमिस ल्यान्ड विदाउट योर प्रेजेन्स। किन मोसा परमेश्वरको उपस्थिति चाहन्छन्? कनान पाए त भइहाल्यो नि होइन र, किन परमेश्वर हुनु पर्यो त्यहाँ? किन? किनभने मोसा अन्त त कुनै ठाउँको पर्खाइमा थिएन, हि वाज नट लुकिङ फरवर्ड टु अ प्लेस बट पर्सन। मोसा कुनै व्यक्तिको पर्खाइमा थिए, उनी स्वयं परमेश्वरलाई चाहन्थे। सो कनान देश, प्रतिज्ञाको देश, त्यहाँ दुध र मह बग्ने त्यो कुराले भन्दा बढी स्वयं परमेश्वर आफ्नो मानिसहरूसँग हुनुहुने कुराले मोसालाई एक्साइटेड बनाएको थियो। यद्यपि हाम्रो ध्यान कतिचोटि दुध र मह बग्ने कुरामै हुन्छ, अनि के यो तपाईँको हकमा पनि सत्य छ, कि तपाईँको बारेमा पनि यही कुरा भन्न सकिन्छ, कि तपाईँ पनि परमेश्वरको बारेमा जब सोच्नुहुन्छ, स्वर्गको बारेमा तपाईँ जब सोच्नुहुन्छ, कि तपाईँको बारेमा यस्तै भन्न सकिन्छ कि यु आर नथिङ इन हेभन बट गड। स्वर्गमा तपाईँ परमेश्वर बाहेक केही चाहनुहुन्न, र पृथ्वीमा पनि तपाईँले चाह गर्ने उहाँ बाहेक अरू केही छैन। सो जब तपाईँ स्वर्गको बारेमा सोच्नुहुन्छ, कुन कुराले तपाईँलाई एकदमै एक्साइटेड बनाउँछ? सुनको सडकहरूले, त्यहाँ भएको सजी सजावटहरूले, कि स्वर्ग तपाईँको लागि केवल दुःख विराम मृत्यु र पीडा नभएको ठाउँ भएकोले मात्र बहुमूल्य छ, वा यीशु ख्रीष्ट स्वयं त्यहाँ हुनुहुने कुराले तपाईँलाई स्वर्ग तपाईँको निम्ति बहुमूल्य भएको छ? कि हामी यसो भन्न सक्छौँ, प्रभु तपाईँको उपस्थिति बिना मलाई आशिषको ठाउँमा नलैजानुहोस्, मसाले जस्तै तपाईँको उपस्थिति तपाईँ मसँग रहँदैन भने, तपाईँ नै मैले गुमाउँछु भने कृपया मलाई आशिष नदिनुहोस्, हे परमेश्वर तपाईँलाई नै म गुमाउँछु भने मलाई स्वास्थ्य नदिनुहोस्, यदि म निको हुनाले अथवा चङ्गाइले मलाई तपाईँको उपस्थितिबाट टाढा लैजान्छु भने म बिरामी नै रहन चाहन्छु। कसरी भन्न सक्छौँ हामी, यदि परमेश्वर सफलताले मलाई तपाईँको उपस्थितिबाट टाढा लैजान्छ भने म असफल नै रहन चाहन्छु। हे परमेश्वर, यदि धन सम्पत्तिले मलाई तपाईँबाट टाढा लैजान्छ भने म गरिब नै रहन चाहन्छु। के यसरी भन्न सक्छौँ हामी? हे परमेश्वर, यदि त्यो फलाना व्यक्तिसँग मेरो विवाह हुँदाखेरि म तपाईँबाट टाढा हुन्छु भने म अविवाहितै रहन चाहन्छु, किनकि मेरो निम्ति धन सम्पत्तिभन्दा, मेरो निम्ति जागिरभन्दा, सफलताभन्दा, मेरो निम्ति चङ्गाईभन्दा, श्रीमान श्रीमतीभन्दा तपाईँ चुलाउनुहुन्छ। आई वान्ट यु मोर देन एनिथिङ। मेरो जीवनमा म सबै कुराभन्दा म बढी तपाईँकै चाह गर्छु, तर प्रभु तपाईँको उपस्थिति बिना मलाई आशिष नदिनुहोस्। के हाम्रो प्रार्थना हो? ओ प्रियहरू, यो नै तपाईँको प्रार्थना होस्, यो नै तपाईँको बिन्ती होस्। अनि प्रियहरू, वास्तवमा क्रिस्चियन हुनु भनेकै यही हो, होइन ल? क्रिस्चियन हुनु भने केवल चर्च जानु मात्र होइन, क्रिस्चियन हुनु भने केवल बाइबल पढ्नु मात्र होइन, बप्तिसा लिनु मात्र होइन। क्रिस्चियन त्यो व्यक्ति हो जसको सबैभन्दा ठुलो चाहना परमेश्वर स्वयं हुनुहुन्छ, र जसको सबैभन्दा ठुलो आनन्द पनि परमेश्वर नै हुनुहुन्छ। त्यो क्रिस्चियन, क्रिस्चियन त्यो व्यक्ति हो जसले जीवनका अरू सबै कुराहरूमाथि परमेश्वरलाई खोज्छ, उहाँलाई चाहन्छ, र उहाँमा नै आफ्नो साँचो आनन्द भेटाउँछ। क्रिस्चियन त्यो व्यक्ति हो जसले परमेश्वरलाई नै चाहन्छ, परमेश्वरले दिन सक्ने कुराहरू मात्र होइन तर स्वयं परमेश्वरलाई, अनि उहाँ वास्तवमा परमेश्वर जस्तो हुनुहुन्छ त्यस्तै रूपमा चाहन्छ। सुनको बाछामा परिणत भएको परमेश्वर चाहँदैन उसले, आफ्नो कल्पनाले बनाएको परमेश्वर चाहँदैन, हामीलाई सजिलो लाग्ने परमेश्वर होइन, हाम्रो इच्छा र रुचि हुन्छ आफूलाई ढाल्न सक्ने परमेश्वर होइन, तर परमेश्वर वास्तवमा जस्तो हुनुहुन्छ त्यस्तै चाहन्छ। पवित्र परमेश्वर, वास्तवमा पार्ने आगो महिमामय परमेश्वर, जसले पापलाई गम्भीरतापूर्वक लिनुहुन्छ र हाम्रा हामीहरूलाई उहाँको जनलाई पवित्र जीवनको लागि उहाँले आह्वान गर्नुहुन्छ, त्यस्तो परमेश्वर चाहन्छ क्रिस्चियनले। केवल समृद्धि दिने परमेश्वर होइन तर ईश्वर भक्तिको जीवन जिउने, संसारमा भिन्न जीवन जिउने, जिउन आह्वान गर्ने परमेश्वर चाहन्छ। मूसाले के माग गरेको थियो विचार गर्नुहोस् त, कस्तो परमेश्वर के माग गरेको थियो मूसाले? स्वयं परमेश्वरको उपस्थिति, स्वयं परमेश्वरको उपस्थिति। अनि मूसालाई थाहा थियो कि इस्रायलहरूलाई अरू सबै कुराहरूले भन्दा यही परमेश्वरको उपस्थितिले नै भिन्न बनाउँथ्यो अरू जातिहरूभन्दा। इस्रायलहरूलाई अरू सबै जातिहरूभन्दा अलग बनाउने कुरा त्यो ठाउँ थिएन, त्यो प्रतिज्ञा गरेको देश थिएन, तर स्वयं परमेश्वर हुनुहुन्थ्यो, उहाँको उपस्थिति। पद 16 हेर्नुहोस् न, यहाँनिर तपाईँ हामीसितै नगएसम्म म र तपाईँकै मानिसहरूले तपाईँको निगाह पाएको छौँ भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईँका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौँ? यदि तपाईँ नै हामीसँग हुनु भने कुन कुराले हामीलाई अरू संसारका मानिसहरूभन्दा भिन्न बनाउँछ? परमेश्वरका जनहरूको रूपमा हामीलाई अरू मानिसहरूभन्दा अलग बनाउने कुरा हामी अरूभन्दा धनी हुनु होइन, हामी धन सम्पत्तिले होइन, त्यसलाई त्यही लाग्छ, हामी धन सम्पत्तिले चिन्नुपर्छ, समृद्धिले चिन्नुपर्छ, स्वास्थ्यले चिन्नुपर्छ, होइन होइन, अरूभन्दा स्वस्थ हुनु पनि होइन, अरूभन्दा स्मार्ट हुनु होइन, हामी अरूभन्दा बढी शिक्षित हुनु होइन, शक्तिशाली हुनु पनि होइन, हामीलाई अलग बनाउने कुरा यो हो कि परमेश्वर हामीसँग हुनुहुन्छ, ख्रिस्ट हामीसँग हुनुहुन्छ, उहाँको आत्मा हामीसँग हुनुहुन्छ। अनि क्रिस्चियनहरूको लागि परमेश्वर अन्य कुरै कुरा प्राप्त गर्ने माध्यम हुनुहुन्न, तर उहाँ आफैमा अन्तिम लक्ष्य हुनुहुन्छ क्रिस्चियनको लागि। केही पाउनको लागि परमेश्वरमा आउँदैनौँ, तर हामी परमेश्वरलाई नै पाउन उहाँ कहाँ आउँछौँ। हामी जागिर पाउनलाई, चङ्गाई पाउनलाई, छोरा पाउनलाई, श्रीमान श्रीमती पाउनलाई, समृद्धि पाउनलाई परमेश्वरमा आउँदैनौँ, येशु कहाँ आउँदैनौँ, तर येशुलाई पाउनलाई नै हामी उहाँ कहाँ आउँछौँ। उहाँ नै हुनुहुन्छ जसलाई हामी एकदमै धेरै चाहन्छौँ, येशु ख्रिस्ट परमेश्वर उहाँ नै हुनुहुन्छ, हामीसँग उहाँ सधैँभरि रहनुहुन्छ, अनि उहाँ नै हुनुहुन्छ जो हामीसँग सधैँभरि रहनुहुनेछ, र उहाँलाई नै हामी चाहिरहनेछौँ। उहाँप्रतिको चाहना झन्झन 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 वृद्धि हुँदै जानेछ। अनि अब यसले हामीलाई मूसाले परमेश्वरसँग गरेका सबैभन्दा गम्भीर र साहसी बिन्तीहरूमध्ये एउटा तर्फबाट ल्याउँदछ। मूसाले परमेश्वरको उपस्थितिको लागि माग गरेका थिए, र अब उनी परमेश्वरको महिमाको लागि माग गर्छन्। दोस्रो उपबोधा, परमेश्वर मूसाले परमेश्वरको महिमाको लागि माग्छन्। मोसेस आस्क फर गॉड्स ग्लोरी, पद 18 हेर्नुहोस् न, तिनले भने अब मलाई तपाईँको महिमा देखाउनुहोस्। अब मलाई तपाईँको महिमा देखाउनुहोस्। तपाईँलाई थाहै छ जब मानिसहरू तपाईँसँग नजिक हुन्छन्, उनीहरू तपाईँसँग यस्तो कुराहरू माग्न अझ बढी विश्वस्त निर्धक हुन्छ, जुन कुरा उनीहरूले तपाईँसँग नजिक नभइकन कहिले पनि माग्न सक्दैनन्। मेरो छोराहरूको हकमा यो कुरा पक्कै पनि लागु हुन्छ, उनीहरू मसँग जति नजिक हुन्छन् पहिले कहिले माग्न हिम्मत नगर्ने कुराहरू उनीहरूले मलाई सहजै माग्न थाल्छन्। मसाको हकमा पनि यही कुरा सत्य भएका हामी देख्दछौँ। मसाले परमेश्वरलाई चिनेका थिए, उनी परमेश्वरसँग घनिष्ठ सम्बन्ध उनले बनाएका थिए, परमेश्वरसँगै हिँडिरहेका थिए, त्यसैले उनीसँग परमेश्वरसँग एउटा असाधारण कुरा माग्ने हिम्मत आएका हामी देख्दछौँ। कृपया मलाई तपाईँको महिमा देखाउनुहोस्, आई वान्ट टु सी यु, म तपाईँलाई देख्न चाहन्छु। मसाले धेरै कुरा देखेको छ उसको जीवनमा परमेश्वरले गर्नुभएको, बट मसाले के चाहन्छ अन्त, मसा के चाहन्छन्? आई वान्ट यु, म तपाईँ चाहन्छु। बाइबलमा हामीले भेटाउन सक्ने सबैभन्दा साहसी प्रार्थनाहरूमध्ये यो एक हो, one of the bravest prayers in we can find in the Bible. कसैले पनि परमेश्वरसँग यस्तो कुरा माग्ने हिम्मत गरेका छैनन्, तर यो सबैभन्दा मिठा प्रार्थनाहरूमध्ये एक पनि हो। इट्स नट जस्ट द ब्रेभेस्ट प्रेयर्स बट स्विटेस्ट प्रेयर, किनकि परमेश्वर आफ्नो जनहरूले उहाँ कहाँ आएर यस्तै कुरा माग गरेको चाहनुहुन्छ, स्वयं उहाँलाई जान्न चाहेको, उहाँलाई देख्न चाहेको, उहाँलाई नै पाउन चाहेको उहाँले इच्छा गर्नुहुन्छ। जब हामी सबै कुराभन्दा बढी स्वयं परमेश्वरलाई चाहन्छौँ, यसले परमेश्वरलाई प्रसन्न बनाउँछ। केवल चङ्गाई मात्र होइन, केवल भिसाको लागि मात्र परमेश्वर कहाँ आउने होइन, केवल परीक्षामा उत्तीर्ण हुनको लागि मात्र परमेश्वर कहाँ आउने होइन, जागिरको लागि मात्र उहाँ कहाँ आउने, तर परमेश्वरको लागि, परमेश्वरकै लागि परमेश्वर कहाँ आउनु, यो कुराले परमेश्वर कति प्रसन्न बनाउँछ। एउटा बुबाको रूपमा मलाई थाहा छ, यात्राबाट घर फर्काउँदा मलाई सबभन्दा ठुलो आनन्द के कुरा मिल्छ, मेरा छोरा छोरीहरूलाई देख्दा अथवा उनीहरूले मलाई देख्दा, म घरबाट टाढा आउँदा उनीहरूले मलाई मिस गर्छन् अनि मलाई याद गर्छन्, बाबा कहिले फर्किनुहुन्छ भनेर सोधिरहन्छन्, उनीहरू दिनहरू गन्छन्, घन्टाहरू गन्छन्, अनि जब म घर फर्केर आउँछु उनीहरू दौडेर आएर मलाई अङ्गालो मेरो काखमा बस्छन् अनि मेरो अनुहारमा हेर्छन् अनि मसँगै हुन पाएकोमा उनीहरू खुसी भएको देख्दा त्यस क्षणमा मलाई गहिरो सन्तुष्टि मिल्छ। यद्यपि इमान्दारीपूर्ण भन्नुपर्दा सधैँ त्यस्तो हुँदैन, प्रायः उनीहरू आउँछन्, अँगाला हाल्छन्, त्यसपछि ब्यागहरू खोल्न सुरु गरिहाल्छन्, किनकि उनीहरूलाई बाउ भन्दा के चाहिएको छ, टोइजहरू के छ, कसो छ, के ल्याइदिएको छ बाबुले भन्ने कुरा हुन्छ। त तपाईँले कुरा बुझ्नुभयो, मसाले परमेश्वरको उपस्थितिको लागि माग गर्छन् अनि अब उनी परमेश्वरको महिमाको लागि माग गर्छन्, कृपया मलाई तपाईँको महिमा देखाउनुहोस्। मसाललाई के पुगेको थियो, होइन मसा के हेर्न चाहन्थे, उनले 10 विपत्तिहरू त पहिले देखिसकेका थिए, उनले फारोको सेना त्यो समुद्रमा परमेश्वरले होइन विनाश गर्नुभएको देखिसकेका थिए, उनले परमेश्वरले चट्टानबाट पानी निकाल्नुभएको पनि देखिसकेको थिए, मसाले उजाड स्थानमा परमेश्वरले मन्ना जुटाउनु भएको देखिसकेको थिए, त्यसपछि मसा अब अझ के हेर्न चाहन्थे, मसा परमेश्वर स्वयंले हेर्न चाहन्थे, उहाँको कामलाई मात्र होइन, उहाँको शक्तिलाई मात्र होइन, मसा स्वयं परमेश्वरले हेर्न चाहन्थे, उनी परमेश्वर अझ बढी जान चाहन्थे, अझ गहिरो रूपमा परमेश्वरलाई अनुभव गर्न चाहन्थे। मसाले परमेश्वरले के गर्नुभएको छ भन्ने देखेका थिए, तर अब उनी परमेश्वर वास्तवमा को हुनुहुन्छ भन्ने कुरा बढी जान चाहन्थे, त्यसैले उनी परमेश्वरसँग एउटा अद्वितीय र असाधारण तरिकाले आफूलाई प्रकट गर्न विन्ती गरिरहेका थिए। एकजना टिप्पणीकारले यसरी भनेका छन् कि मसाले परमेश्वरसँग यस्तो कुरा मागिरहेको थिए जुन उहाँले परमेश्वरले अदनको बगैँचादेखि यता कुनै पनि मानिसलाई कहिले दिनुभएको थिएन, त्यस्तो कुरा परमेश्वरको तेजस्वी महिमामय त्यो पूर्ण रूपमा र कुनै बाधा बिना हेर्न पाउने अवसर मसाले मागिरहेका थिए। अदनको बगैँचामा गुमेको त्यो अवसर, जसरी आदम र हव्वाले परमेश्वरको अनुहारमा हेर्थे, परमेश्वरसँगै उनीहरूले सम्बिधाउँथे, त्यो माग गरिरहेका छन्। यद्यपि पापले गर्दा मानिसहरूको माग परिवर्तन भएको छ, मानिसहरू आज परमेश्वरलाई होइन तर परमेश्वरबाट धेरै कुराहरूको माग गर्छन्। म तपाईँलाई सोध्न चाहन्छु, तपाईँले पछिल्लो समय परमेश्वरसँग के मागिरहनुहुन्छ? What have you been asking lately of God? यसो विचार गर्नुहोस् त, तपाईँको प्रार्थनाहरूका विषयहरू के कुराले भरिएका छन्? प्रार्थना तपाईँ गर्नुहुन्छ पक्कै पनि, यदि क्रिस्चियन हो भने पक्कै पनि तपाईँ प्रार्थना गर्नुहुन्छ, तर तपाईँको प्रार्थनाका विषयहरू कुन कुराले भरिएका छन्? के मागिराख्नु भएको छ तपाईँहरूले? त्यो जेसुकै होस् प्रियहरू, त्योभन्दा ठुलो कुरा माग्नुहोस्, Ask bigger than that. Pray big. ठुलो प्रार्थना गर्नुहोस्, महान प्रार्थना गर्नुहोस्. फेरि म यहाँ ठुलो घर, ठुलो गाडी, होइन ठुलो निजी विमान माग्ने कुरा गरिरहेको छु, म त स्वयं परमेश्वरलाई माग्ने कुरा गरिरहेको छु. हाम्रा निवेदनहरू लिएर जसको सामु जाँदछौँ, हाम्रो मागहरू लिएर जसको सामु हामी खडा हुँदछौँ, उहाँको महानतासँग त्यो मिल्दो हुनुपर्छ. प्रियहरू, उहाँको महानतासँग त्यो मिल्दो हुनुपर्छ. उहाँ कुनै सानो घरेलु देउता हुन्न जसको सामु हामी केवल सानातिना कुराहरू मात्रै लिएर जाउँ, जहिले चङ्गाई आशिषको कुराहरू मात्रै लिएर जाउँ, होइन होइन. उहाँको महिमा असीमित छ, उहाँको सम्पत्ति अपरिमित छ, उहाँको शक्ति अनन्त छ. त्यसैले परमेश्वरलाई अझ धेरै माग्नुहोस्. आस गड टु सो यु हिज ग्लोरी. तर परमेश्वरले के यस्तो प्रार्थनाको उत्तर दिनुहुन्छ? आजको वचन दोस्रो बुदा परमेश्वरले उत्तर दिनुहुन्छ. मसाले माग्छन्, परमेश्वरले उत्तर दिनुहुन्छ. गड एन्सर्स. मसाले परमेश्वरसँग उहाँको महिमा देखाउन आग्रह गरेका थिए र परमेश्वर उहाँको निवेदन स्वीकार गर्न सहमत हुनुभयो. तर परमेश्वरको उत्तरलाई हामीले विस्तारमा हेर्नु अघि केही बेर रोकेर एउटा प्रश्न गरौँ. यहाँ महिमा भन्नाले के बुझिन्छ? महिमा, महिमा भन्नाले परमेश्वर जो हुनुहुन्छ त्यसको प्रकटीकरणलाई जनाउँदछ. उहाँ कस्तो हुनुहुन्छ, उहाँको उपस्थितिमा मात्र होइन, अझ महत्त्वपूर्ण रूपमा उहाँको नैतिक चरित्रमा उहाँ कस्तो हुनुहुन्छ. पद 19 हेर्नुहोस् न, उहाँले भन्नुभयो, म तेरो सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु. देख्नुभयो महिमा, श्रेष्ठता परमेश्वरको बारेमा. र तेरो सामुन्ने परमप्रभु नाउँको घोषणा गर्नेछु. जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु, जसलाई म कृपा देखाउन चाहन्छु त्यसलाई म कृपा देखाउनेछु. अर्को शब्द भन्नुपर्दा परमेश्वर मोसाको सामु भएर जाँदा मोसाले परमेश्वरको भलाइ देख्नेछन् र मोसाले परमेश्वरको नाउँ घोषणा गरिएको सुनेछन्. यसको अर्थ परमेश्वरले मोसालाई दुई तरिकाले आफ्नो महिमा प्रकट गर्नुहुनेछ. दुईवटा तरिकाले गड वाज गोइङ टु सो हिज ग्लोरी टु मोसेस इन टू वेज. पहिलो भनेको दृश्यद्वारा र दोस्रो ध्वनिद्वारा, आवाजद्वारा. सो फर्स्ट थ्रु साइट एन्ड सेकेन्ड थ्रु साउन्ड. पहिलो ध्वनिद्वारा, गड वाज गोइङ टु सो हिज ग्लोरी टु मोसेस थ्रु साउन्ड, साइट एन्ड साउन्ड. पहिलो परमेश्वरले मोसालाई आफ्नो दृश्यद्वारा आफ्नो महिमा प्रकट गर्नुहुन्छ. दृश्यद्वारा अर्थात् मोसा परमेश्वरलाई हेर्न चाहन्थे अनि परमेश्वरले मोसालाई आफूलाई हेर्न दिनुहुनेछ. परमेश्वर मोसालाई हेर्न चाहन्थे, तपाईँको महिमा मलाई देखाउनुहोस् भनेर, अथवा मोसाले वास्तवमा तपाईँको मुहार, तपाईँको अनुहार मलाई देखाउनुहोस् भनेर माग गरिरहेका थिए. मोसा परमेश्वरको मुहार हेर्न चाहन्थे. तर एउटा त्यहाँ समस्या थियो, ठुलो समस्या. यदि परमेश्वरले मोसाको माग अनुसार, चाहना अनुसार, मोसाको बिन्ती, मोसाको प्रार्थनाको त्यो अनुरोध उहाँले अनुसार गर्नुभएको भए मोसा जीवित रहने थिएन. किनकि पद 20 परमेश्वरले स्पष्टसँग यहाँ भन्नुहुन्छ, तर तैँले मेरो अनुहार हेर्न सक्दैनस् किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन. परमेश्वर पवित्र हुनुहुन्छ तर मोसा पवित्र थिएनन्. एक पापी मानिसले परमेश्वरको महिमाको पूर्णतालाई हेरेर जीवित रहन सक्दैनन्. त्यसो भए यसको समाधान के हो? 21-23 पदमा हामी देख्छौँ समाधान. तब परमप्रभुले भन्नुभयो, मेरो छेउमा एउटा काठ ठाउँ छ जहाँ त एउटा चट्टानमा खडा हो, मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँधोमा राख्नेछु र म त्यहाँबाट भएर नजाउन्जेल तँलाई मेरै हातले सोपिराख्नेछु. त्यसपछि म मेरो हात उठाउनेछु र तैँले मेरो पछिको भाग देख्नेछस् तर मेरो अनुहार चाहिँ देख्ने छैनस्. मोसाले स्टिल गोइङ टु सी गड. परमेश्वर अझै मोसाले देख्नेवाला थियो तर परमेश्वर अनुहार होइन, तर पछिल्लो भाग मात्र. त्यति मात्र देख्न सक्थे मोसाले, त्यति मात्र उसँगै परमेश्वरको त्यति मात्र उस हेर्ने मोसासँग योग्यता थियो. त्यो पनि परमेश्वर के गर्नुहुन्छ? मोसालाई चट्टानमा लुकाउनुहुन्छ अनि आफ्नो हातले मोसालाई छोप्नुहुन्छ. परमेश्वर पवित्र हुनुहुन्छ र पापी मानिसले पवित्र परमेश्वरलाई हेरेर जीवित रहन सक्दैन. त्यस कारण परमेश्वर मोसालाई भन्दै हुनुहुन्छ कि म आफैले तँलाई जीवित राख्नेछु, म आफैले तँलाई मबाट बचाउनेछु. सो गड वाज गोइङ टु प्रोटेक्ट मोसेस फ्रम गड हिमसेल्फ. अनि मोसालाई त्यहाँनिर लुक्नको लागि चट्टानको एउटा धाँधो थियो र उनलाई छोपिराख्न परमेश्वरको हात थियो. र तपाईँलाई थाहा छ, यदि नयाँ घरमा हामी गयौँ भने यीशुको लागि त्यहाँनिर यीशुलाई लुक्नको लागि त्यहाँ चट्टानको कुनै धाँधो थिएन, उहाँलाई छोपिराख्न कुनै हात थिएन. सनातनको चट्टा यीशु ख्रिस्ट आफै परमेश्वर न्यायको अगाडि उजाड भएर खडा हुनुभयो ताकि हामी जस्ता पापीले परमेश्वरको महिमा देख्न सकौँ र त्यही पनि जीवित रहन सकौँ। दोस्रो, परमेश्वरले ध्वनिद्वारा आफ्नो महिमा प्रकट गर्नुहुन्छ, यहाँ ध्वनिद्वारा, आवाजद्वारा। पद 19 हेर्नुहोस् न, उहाँले भन्नुभयो, म तेरै सामुन्ने मेरा सारा श्रेष्ठता देखाउनेछु जुन मसाले देख्नेछन्, त्यो भयो दृश्य, र तेरै सामुन्ने परमप्रभुको नाउँको घोषणा गर्नेछु जुन मसाले सुन्नेछन्, त्यो भयो ध्वनि। मसाले परमेश्वरको महिमा केवल देख्ने मात्र छैनन् तर सुन्ने पनि छन्। अनि परमप्रभुको नाउँले परमप्रभु को हुनुहुन्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दछ। नाउँले जहिले पनि व्यक्तिको पहिचान र व्यक्तिको चरित्रलाई झल्काउँछ, अनि त्यसरी नै यहाँ पनि परमेश्वरको नाउँले पनि परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दछ, उहाँको पहिचान, उहाँको चरित्र र उहाँको स्वभावलाई। त्यसले जब परमेश्वर भन्नुहुन्छ म तेरै सामुन्ने परमप्रभु नाउँको घोषणा गर्नेछु, उहाँले वास्तवमा मसँग आफ्नो चरित्र प्रकट गर्नेवाला हुनुहुन्छ, उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुरा। अनि उहाँले आफ्नो बारेमा के प्रकट गर्नुहुन्छ, 34 अध्यायमा हामी हेर्छौँ हेर्नु त, 34 अध्यायको 5-7 पदमा, 34 अध्यायको 5-7 पदमा, अनि परमप्रभु बादलमा ओर्लनु भयो र तिनीसँग त्यहाँ खडा भएर उहाँले आफ्नो नाउँ परमप्रभु घोषणा गर्नुभयो। त्यही शब्द तपाईँले देख्नुहुन्छ जुन 19 देख्नुभएको थियो तपाईँले। त्यसपछि 6 पद, परमप्रभु तिनको सामान्यबाट भएर यसो भनी घोषणा गर्नुभयो, त्यो नाउँ हेर्नुहोस् है, परमप्रभु परमप्रभु चिठ्याउनुमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ, उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी नाति नातिना र दोस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। यो कुरा निकै रोचक छ, किनकि परमेश्वरको नाउँ सम्बन्धीको यो प्रकटीकरण, यो प्रकाश, परमेश्वरले मसालाई दुईवटा त्यो ढुङ्गाका पाटीहरू बनाउन निर्देश दिनुभयो लगत्तै आएको छ, किनकि पहिलोको पाटीहरू फुटाइएका थिए। अनि परमेश्वरले आफ्ना जनहरूसँग आफ्नो नवीकरण, करार नवीकरण गर्नु भएपछि यो कुरा भएको। पद 10 हेर्नुहोस् न एकपल्ट, तब परमप्रभुले भन्नुभयो, हेर मसँग तसँग म एउटा करार बाँध्नेछु, तेरो सारा मानिसहरूकै सामुमा यस्ता आश्चर्य कर्म गर्नुहोस् जो सारा पृथ्वीमा कुनै जातिमा कहिले गरिएका छैनन्, यी मानिसहरू जसका बिचमा त छस् तिनीहरूले देख्नेछन् कि म परमप्रभु तेरो लागि एउटा आश्चर्यपूर्ण काम गर्नेछु। त्यसपछि परमेश्वरले उनीहरूलाई उहाँले दिनुभएका आज्ञाहरू पालन गर्न भन्नुहुन्छ, अनि उहाँले आफ्ना जनहरूसँग आफ्नो आज्ञाहरू फेरि दोहोऱ्याउनुहुन्छ। पद 17 तपाईँले हेर्नुहोस्, तपाईँले देख्नुहुन्छ, यही 34:17 तिमीहरूले आफ्नो निम्ति ढलौ त्यो मूर्तिहरू नबनाउनु, उनीहरूले सुनको बाछो बनाएर ठिक त्यही गरिसकेको थियो, त्यही पनि परमेश्वर उनीहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूसँग आफ्नो करार नवीकरण गर्नुहुन्छ, अनि उहाँले उनीहरूलाई अखमिर रोटीको चाड, विश्राम दिन र निस्तार चाड मान्न सम्झाउनुहुन्छ। त्यसपछि पद 27 तपाईँ हेर्नुहोस्, 34:27 पदमा तपाईँ परमप्रभुले मसालाई भन्नुभयो, यी कुरा लेख, किनकि यिनै कुरा बमोजिम त र इस्रायलीसित मैले करार बाँधेको छु। अनि मसाले ती सिलाप पाटीहरूमा त्यस करारका वचन अर्थात् ती 10 आज्ञाहरू लेखिए। तर परमेश्वरले किन यसो गर्नुभयो, इस्रायलको यस्तो भयानक विद्रोहपछि पनि पवित्र परमेश्वरले उनीहरूलाई क्षमा गरेर उनीहरूसँग आफ्नो करार किन नवीकरण गर्नुभयो, यसको उत्तर हो उहाँको आफ्नै नाउँको खातिर, जुन कुरा परमेश्वरले मोसालाई प्रकट गर्दै हुनुहुन्थ्यो आफ्नै नाउँको खातिर। र पद 5-7 परमेश्वरले मोसाको अगाडि के घोषणा गर्नु थियो याद गर्नुहोस् त, परमप्रभु परमप्रभु टिठ्याउनुमा भरिपूर्ण दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ, उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। सो परमप्रभुले आफूलाई कसरी प्रकट गर्नुभयो, सबैभन्दा पहिले उहाँले आफूलाई टिठ्याउनुमा भरिपूर्ण परमेश्वरको रूपमा प्रकट गर्नुभयो, यसको अर्थ उहाँ आफ्ना जनहरूको साँचो हेरचाह गर्नुहुन्छ। दोस्रो, उहाँ दयालु हुनुहुन्छ, उहाँले आफ्ना मानिसहरूलाई उनीहरू योग्य नभएको कुरा दिनुहुन्छ। त्यसपछि उहाँ आफूलाई क्रोध गर्नमा ढिलो परमेश्वरको रूपमा वर्णन गर्नुहुन्छ, आफ्नो जनहरूको असफलता र कमजोरीप्रति, उनीहरूको नैतिक असफलताहरूप्रति समेत उहाँको धैर्यता असाधारण रूपमा ठुलो छ, अनि उहाँ प्रेम र विश्वस्तमा प्रशस्त हुनुहुन्छ, उहाँले आफ्नो करारी प्रेम कायम राख्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। ओहो, कति महिमामय परमेश्वर! मूसाले त्यस दिन पर्वतमा देखेको महिमा यही थियो, यही थियो। त मूसाले हत्तबद्ध भुइँतिर आफ्नो शिर निहुराएर आराधना गरे, तिनले भने यदि मैले तपाईँको दृष्टिमा निगाह पाएको छु भने हे परमेश्वर बिन्ती छ परमप्रभु नै हाम्रो साथमा हिँड्नुहोला। मोसेलाई थाहा थियो कि यदि परमेश्वर उनीहरूसँग जानु भएन भने उनीहरूले यी मानिसहरूको नेतृत्व गर्न उनले मोसाले विशेष गरी यी मानिसहरूको नेतृत्व गर्न सक्दैन थिए। उनीहरू हट्टी मानिसहरू थिए र मोसालाई परमेश्वरको उपस्थितिको असाध्यै खाँचो थियो। त्यसैले मोसा बिन्ती गर्छन् यिनीहरू हट्टी मानिसहरू भए तापनि हाम्रो दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्। पद नौमा अनि बाइबलले के भन्छ कि मोसा 40 दिन र 40 रात परमप्रभुसँगै रहे तर त्यसको परिणाम के भयो। पद 29 तल हामी देख्न चाहन्छौँ, हामी अहिले त्यो 5-7 पदमा फर्किनेछौँ। पद 29 अगाडि जब हामी हेर्छौँ कि मोसाले परमेश्वरको महिमा झल्काउन थाले, 29 तल हेर्नुहोस् त, जब मोसा गवाईको ती 2 शिलापाटी आफ्नो हातमा लिएर सिनै पर्वतमा ओरेर आयो तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कदैछ भन्ने कुरा मोसालाई थाहा थिएन। जब हारुन र सारा इस्रायलले मोसालाई देखे तब तिनको अनुहार चम्केको तिनीहरूले देखेर तिनको नजिक आउन तिनीहरू डराए, तर मोसाले तिनीहरूलाई बोलाए र समुदायका सारा नायकीहरू समेत हारुन र तिनी कहाँ फर्केर आए अनि मोसाले तिनीहरूसित कुरा गरे। त्यसपछि सारा इस्रायलले पनि नजिक आए अनि जे परमप्रभु तिनीलाई सिनै पर्वत भन्नुभएको थियो याद गर्नुहोस् भन्नुभएको कुरा ती सबै तिनीहरूलाई आज्ञाको रूपमा सुनाए। जब मोसाले तिनीहरूसित कुरा गरिसके तब तिनीले आफ्नो अनुहारमा एउटा घुम्टो हाले। तर जब मोसा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे तब बाहिर ननिस्कुन्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे त्यो तिनले बाहिर आएर इस्रायललाई सुनाउँथे। इस्रायलले मोसाको अनुहार चम्केको देख्दथे तब मोसाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपस्नुहुन्छ त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे। सो परमेश्वरले ध्वनि र दृश्यद्वारा अथवा दृश्य ध्वनिको माध्यमद्वारा मोसालाई आफ्नो महिमा प्रकट गर्नुभयो। मोसाले जे चाहेको थियो परमेश्वर त्यो दिनुभयो। मोसाले जे देखेर जे सुने त्यसद्वारा। तर एउटा कुरा चाहिँ यहाँनिर मोसाले जे देखे त्यो पूर्ण थिएन, त्यो कम्प्लिट थिएन। र मोसाले जे सुने त्यसमा पनि एउटा ईश्वरशास्त्रीय द्वन्द थियो, थियोलोजिकल टेन्सन भन्छौँ। त्यहाँनिर एउटा विरोधाभासपूर्ण कुरा हामी सुन्दछौँ। पहिले मोसाले परमेश्वरको महिमालाई यसको पूर्णतामा देखेनन् किनकि उनले अनुहार हेर्न चाहेका थिए, तर पछाडि मात्र देखे। मोसाको प्रार्थना उत्तर उनले पाए तर उनले सोचेको अनुसार पाएनन्। सो मोसाले केवल परमेश्वरले हेर्न अनुमति दिनुभएको कुरा मात्र देखे, परमेश्वरको महिमाको त्यति भाग मात्र जति मोसाले थाम्न सक्थे। मोसाको अनुभव वास्तविक थियो, इट वाज ट्रु एक्सपिरियन्स रियल, तर इट वाज इनकम्प्लिट, यो पूर्ण थिएन। अनि यसले हामीलाई भविष्यको त्यो दिनतर्फ ल्याउँछ जब परमेश्वरको महिमा अझ महान मोसा अझ एक महान मध्यस्थकर्ता स्वयं येशु ख्रीष्ट मार्फत अझ पूर्ण रूपमा प्रकट हुनेछ। याद गर्नुहोस् जब येशु ख्रीष्ट पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफ्ना 3 चेलाहरू पत्रुस याकुब र युहन्नालाई साथमा लिएर उच्च पहाडमा उहाँ उक्लनु भयो अनि त्यहाँ उनीहरूको सामु येशुको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्य झैँ चम्कियो र उहाँको लुगा ज्योति जस्तै सेतो भयो। अनि उहाँसँग को प्रकट भए? मोसा र एलिया, पुरानो नगराकै 2 महान अगमवक्ताहरू येशुसँगै प्रकट भए र अन्तत उहाँलाई नै सर्वोच्चता दिए। त्यो पर्वतमा मोसा र चेलाहरूलाई सिनै पर्वतमा मोसाले देखेको भन्दा अझ बढी परमेश्वरको महिमा येशु ख्रीष्टको अनुहारमा देख्ने त्यो अवसर दिएको थियो। सिनै पर्वतमा मोसाले परमेश्वरको मुहार देख्न सकेनन्, परमेश्वर अगाडिबाट भएर जाँदा उनले उहाँको पछाडिको भाग मात्र देख्न सके, तर यस डाँडामा मोसाले येशु ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा देखे। अनि मोसाले येशुको अनुहारमा देखेको महिमा फेरि त्यो मागेर ल्याइएको सापट्टि ल्याइएको महिमा थिएन। याद गर्नुहोस् जब मोसा सिनै पर्वत तलहरूले उनको अनुहार चम्किरहेको थियो किनभने उनी परमेश्वरको महिमाको उपस्थितिमा समय बिताएका थिए। उनको अनुहारले उनले देखेको महिमालाई परावर्तित अथवा झल्काइरहेको मात्र थियो, तर येशुको केसमा त्यो थिएन। यसुले कसैको महिमा रिफ्लेक्ट मात्र गरिरहनु भएको थिएन, उहाँ त आफ्नै महिमा उहाँलाई देखाइरहनु भएको थियो. हामीले केही समय अगाडि हाम्रो छोराहरूको लागि ब्याटम्यानको चित्र भएको एउटा टुथपेस्ट हामीले किनेर ल्याइदिउँ. तपाईँले त्यसलाई केही समय उज्यालोमा राख्नुभयो भने अनि बत्ती निभाएपछि त्यसको बट्टामा भएको त्यो त्यो ब्याटम्यान होइन आफै चम्किन्छ. त्यो चमक वास्तवमा उसको आफ्नै प्रकाश होइन, त्यो ब्याटम्यानको आफ्नो प्रकाश होइन, त्यो बाहिरबाट आएको प्रकाशलाई उसले प्रतिबिम्बित गरिरहेको हुन्छ. त्यो यसुको हकमा त्यस्तो थिएन. यसुले अरू कसैबाट पाउनुभएको प्रकाशलाई केवल प्रतिबिम्बित मात्र गरिराख्नु भएको थिएन, उहाँ आफै स्वयं परमेश्वरको महिमा हुनुहुन्छ. उहाँको महिमा उहाँको आफ्नै महिमा हो, किनकि उहाँ परमेश्वरको अनन्तका पुत्र हुनुहुन्छ. यसु अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ. कलसीको 15 पद अनुसार उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ. हिब्रू 1:3 पद अनुसार अनि सबैभन्दा उत्तम कुरा त यहाँ छ कि युहन्ना लेख्छन् युहन्ना 1:14 पदमा अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बिचमा बास गर्नुभयो. हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो. अनि प्रियहरू, परमेश्वरको महिमालाई देख्न पाउनु हेर्न पाउनु हाम्रो लागि सबैभन्दा ठुलो आशिष र अवसरको कुरा हो. दोस्रो कुरो थियो, 3 अध्यायले हामीले भन्दछ कि इस्रायलहरूले मोसाको अनुहार समेत हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदै थियो. त्यसैले उनले उनको त्यो धमिलिँदै गएको महिमाको अन्तिम झलक इस्रायलले नदेखुन् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे. तर ख्रिस्ट मार्फत त्यो घुम्टो हटाइएको छ. जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ. प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ उहाँको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ. हामी सबै घुम्टो हटाएको मुहाले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ. परमप्रभुबाट यहाँ आउँछ जो आत्मा हुनुहुन्छ. प्रिय परमेश्वरको महिमाले हेर्दा हामी अब रूपान्तरित हुन्छौँ. त्यो हराउँदै जानेन, झन् यो चहकिलो हुँदै जान्छ. यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने कि क्रिस्चियन क्रिस्टको महिमा मूसाको जीवनबाट जस्तै तपाईँको जीवनबाट पनि चम्किँदैछ. के पवित्रता र धार्मिकता कि ख्रिस्ट जस्तै स्वभाव तपाईँमा झन् झन् बढी स्पष्ट देखिँदैछ. पतिहरू कि तपाईँको पत्नीले तपाईँलाई हरेक दिन अझ बढी ख्रिस्ट जस्तै बन्दै गएको देख्दैछन्, ख्रिस्टको उपस्थितिमा बिताएको व्यक्ति जस्तो तपाईँलाई पाउँछन्. पत्नीहरू के तपाईँ हरेक दिन अझ बढी ख्रिस्ट जस्तै बन्दै हुनुहुन्छ. क्रिस्चियनहरू जब तपाईँ आफ्ना साथीहरूको माझमा हुनुहुन्छ कि तपाईँमा उनीहरूले केही फरक कुरा पाउँछन् कि उनीहरूले तपाईँसँग रहन असजिलो महसुस गर्छन् किनकि तपाईँ अन्धकारका कामहरूमा अब सहभागी हुन तयार हुनुहुन्न. विद्यार्थीहरू के तपाईँको बारेमा यही कुरा भन्न सकिन्छ कि तपाईँको जीवनले तपाईँ क्रिस्टसँग हुनुहुन्थ्यो भन्ने कुरा देखाउँछ. यदि तपाईँ रूपान्तरित भइराख्नु भएको छैन भने तपाईँले वास्तवमा परमेश्वरको महिमालाई निहालिरहनु भएको छैन. ख्रिस्टलाई हेर्नु भनेको उहाँकै स्वरूपमा रूपान्तरित हुनु हो. मोसाले परमेश्वरसँग समय बिताए, परमेश्वरलाई हेरे र परमेश्वरको महिमा उसमा परावर्तित भएको थियो. ख्रिस्टलाई हेर्नेहरूले ख्रिस्टलाई नै आज रिफ्लेक्ट गर्छन्, झल्काउँछन्। प्रिय, हामी के हेर्छौँ भन्ने कुरा फरक पार्छ. हामी के हेर्छौँ भन्ने कुराले एकदमै फरक पार्छ. हामी जुन कुरालाई बढी हेर्छौँ त्यही कुरा जस्तै हामी भन्दै जान्छौँ, त्यस्तै हामी बोल्छौँ, त्यस्तै खालको हाउभावहरू आउँछ हामीमा. तपाईँ जे हेर्नुहुन्छ त्यस्तै बन्दै जानुहुन्छ. हामी लगातार जे हेर्छौँ त्यस्तै बन्छौँ. जसले ख्रिस्टलाई हेर्छ उनीहरू ख्रिस्ट जस्तै बन्छन्. तपाईँले ख्रिस्टको अनुहारमा परमेश्वरको महिमालाई जति बढी निहाल्नुहुन्छ, तपाईँ सुसमाचारमाथि जति बढी विचार गर्नुहुन्छ, त्यसलाई क्रुसलाई जति बढी हेर्नुहुन्छ, त्यसको सुन्दरता, उहाँको पवित्रता, उहाँको अनुग्रह र उहाँको सत्यतामाथि जति बढी तपाईँ ध्यान दिनुहुन्छ, तपाईँ त्यति नै बढी ख्रिस्ट जस्तै बन्दै जानुहुन्छ. तर यसको ठिक उल्टो, यदि तपाईँले बढी संसारलाई हेर्नुभयो भने तपाईँ संसार जस्तै देखिन थाल्नुहुन्छ. संसारले तपाईँको ध्यान खिच्छ, संसार जस्तै तपाईँ गन्दा हुने मान्छे बन्दै जानुहुन्छ. संसार जस्तै तपाईँ बोल्नुहुन्छ, संसार जस्तै तपाईँ सोच्नुहुन्छ, संसारले जस्तै तपाईँ व्यवहार गर्नुहुन्छ. किन? किनकि तपाईँ ख्रिस्टलाई होइन संसारलाई हेरिराख्नु भएको हुन्छ. सो तपाईँ कसलाई हेर्दै हुनुहुन्छ? तपाईँ कसलाई निहालिराख्नु भएको छ? तपाईँ के बन्दै हुनुहुन्छ? सो मूसाले पाएको त्यो परमेश्वरबाट आएको प्रकाशमा अथवा परमेश्वरको महिमा जुन मूसालाई देखे त्यो असिद्ध थियो, त्यो पूर्ण थिएन. जुन ख्रिस्टमा आएर पूर्ण भयो त्यसको महिमा आज हामी देखेका छौँ. दोस्रो, मूसाले त्यस पर्वतमा सुनेको कुरामा पनि एउटा ईश्वर शास्त्रीय द्वन्द थियो, अर्थात् त्यहाँ यस्तो कुनै विरोधाभास कुरा थियो त्यो बुझ्न अलिक गाह्रो थियो बाजे जस्तो सुन्ने कुरा छ किनकि पाँचदेखि सात पदमा मूसाले के सुने परमप्रभु परमप्रभु रिछ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ परमेश्वर कसरी दयालु कृपालु र न्याय प्रिय दुवै हुन सक्नुहुन्छ यो भन्छ कि परमेश्वरले क्षमा पनि दिनुहुन्छ परमेश्वरले सजाय पनि दिनुहुन्छ सो कसरी दुइटै कुरा हुनसक्छ मूसाले देखे तर पुरै बुझेनन् सो यो 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 खण्डलाई यसो शास्त्रीहरूले प्याराडक्स भनेर अनुवाद गर्छन् अथवा पहेँली अथवा विरोधाभास भनेर हामी अनुवाद गर्न सक्छौँ विरोधाभास भनेको यस्तो कुरा हो जसमा स्वाभाविक रूपमा सँगै नरहने दुईवटा कुराहरू समावेश गरिएका हुन्छन् जस्तै हामी कहिले पनि तातो बरफ भन्दैनौँ वा चिसो आगो भन्दैनौँ आगो तातो हुन्छ र बरफ चिसो हुन्छ त्यसरी नै एउटै दुईवटा सत्य त एकै ठाउँ यो नहुनुपर्ने हो कि त परमेश्वर न्याय हुनुपर्ने हो कि त परमेश्वर कृपालु हुनुपर्ने हो क्षमा पनि गर्ने फेरि पापको सजाय पनि दिने यो कसरी हुनसक्छ फेरि यस्तो होइन कि एउटा व्यक्तिलाई क्षमा गर्ने अर्को व्यक्तिलाई सजाय दिने त्यो होइन एउटै व्यक्तिलाई उहाँले क्षमा पनि गर्नुहुन्छ र उसको पापको सजाय पनि दिनुहुन्छ त्यो कुरा भइरहेको छ यहाँ यो सबै यो दुवै कुरा कसरी सत्य हुनसक्छ परमेश्वर कसरी दयालु र न्यायप्रिय दुवै हुन सक्नुहुन्छ पुरानो कुराले यो प्रश्न बारम्बार उठाउँछ तर कहिले पनि यसको उत्तर दिँदैन यसको उत्तर ख्रिस्टको क्रुस बाहेक अरू कतै पनि पाइँदैन परमेश्वर मानव ईश्वर मानव यसो ख्रिस्टको कारणले गर्दा परमेश्वर पूर्ण रूपमा दयालु र पूर्ण रूपमा न्यायप्रिय दुवै हुन सक्नुहुन्छ क्रुसमा यसोलाई हेर्नुहोस् अनि तपाईँले देख्नुहुन्छ कि परमेश्वरले पापको क्षमा गर्नुहुन्छ र दया देखाउनुहुन्छ त्यपरि परमेश्वरले हाम्रो पापलाई केवल व्यवस्था मात्र गर्नुहुन्न उहाँले त्यसलाई न्यायसङ्गत रूपमा सजाय पनि दिनुहुन्छ क्रुसमा क्षमा र दया दया अनि न्याय दया र अनुग्रह र सत्यता यसु क्रुसको क्रुसमा हामी भेट्दछौँ सो परमेश्वरले तपाईँ र म जस्ता पापीहरूलाई कसरी क्षमा गर्न सक्नुहुन्छ किनभने यसु ख्रिस्ट हाम्रो ठाउँमा मर्नुभयो हामी दोषी थियौँ तर यसुले हाम्रो दोष लिनुभयो र हामीले पाउनुपर्ने सजाय भोग्नुभयो ताकि हामीले क्षमा पाउन सकौँ क्रुसमा यसुले न्याय पाउनुभयो हामीले कृपा पायौँ उहाँले हाम्रो दण्डको भार उठाउनु भयो ताकि हामीले परमेश्वरको क्षमा र अनुग्रह प्राप्त गर्न सकौँ क्रुसमा यो पहेँली को हामी समाधान पाउँदछौँ क्रुसमा परमेश्वरको न्याय र कृपा दुवैको भेट भएको छ र दुवैले एकअर्कासँग शान्तिमा हात मिलाएका छन् परमेश्वरको न्यायले जे माग गरेको थियो परमेश्वरको कृपाले त्यो माग पुरा गर्यो तपाईँले बुझ्नुभयो तपाईँ देख्न सक्नुहुन्छ कि परमेश्वर इतिहासभरि हजारौँ हजार अझ असङ्ख्य पापीलाई किन क्षमा गर्न सक्नुभयो त्यो क्रुसको कारणले गर्दाखेरि हो क्रुसको कारणले गर्दाखेरि परमेश्वरले पापीहरूलाई केवल यस कारण मात्र क्षमा गर्न सक्नुहुन्छ किनभने उहाँको आफ्नै पुत्र येशु ख्रीष्ट पापीहरूको ठाउँमा क्रुसमा मर्नुभयो विगतका पापहरू आजका पापहरू र भविष्यका पापहरूको लागि ख्रीष्टको क्रुस पर्याप्त छ परमेश्वरले क्षमा गर्नुहुने हाम्रो हरेक पापको मूल्य येशु ख्रीष्टको क्रुसमा तिरिएको थियो अनि मूसाले पर्वत सुनेको महिमा यही थियो उसले यही सुनेको थियो महिमा मूसाले क्रुसभन्दा हजारौँ वर्ष अघि नै परमेश्वरको महिमा देखे र यसको घोषणा गरिएको सुने परमेश्वरको दया र अनुग्रहको यो ध्वनि यो आवाज मूसाले हजारौँ वर्ष पहिले नै सुने र फेरि हामी ख्रिस्टको देहधारणमा परमेश्वरको महिमा हामी देख्छौँ आज र ख्रिस्टको महिमा सुन्छौँ हामी ख्रिस्टको क्रुसमा हामी परमेश्वरको महिमा देख्छौँ र सुन्छौँ जब जब हामी क्रुसलाई निहाल्छौँ जब जब हामी क्रुसमा ख्रिस्टलाई निहाल्छौँ हामी परमेश्वरको महिमा देख्छौँ र जब हामी उहाँलाई निहाल्छौँ हामी परिवर्तन हुन्छौँ उहाँ जस्तै बन्दै जान्छौँ एउटा महिमाबाट अर्को महिमाबाट उहाँकै स्वरूपमा हामी रूपान्तरित हुँदै जान्छौँ र एक दिन ख्रिस्टको स्वरूपमा हुने यो रूपान्तरणले हाम्रो अन्तिम अथवा पूर्णता प्राप्त गर्नेछ प्रकाश 22 अध्यायले हामीलाई त्यो महिमामय दिनको एउटा झलक दिन्छ प्रकाश 22 भन्छ कि परमेश्वर थुमाको सिंहासन त्यहाँ हुनेछ र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्। अनि त्यसपछि पद 4 यसले यसो भन्छ कि तिनीहरूले उहाँको मुहार देख्नेछन् र उहाँको नाउँ तिनीहरूको निधारमा हुनेछ। पहिले उना 3:2 भने चाहिँ जब ख्रिस्ट प्रकट हुनेछ हामी उहाँ जस्तै हुनेछौँ, किनभने उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। अनि त्यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट दृश्य हुनेछ। तर तपाईँ ख्रिस्टमा हुनुहुन्न भने त्यो तपाईँको लागि सबैभन्दा खराब दृश्य हुनेछ, किनभने ख्रिस्टलाई हटाउने हो भने प्रस्थान 34 त्यो पहेँलीको दोस्रो भाग मात्र बाँकी रहन्छ। परमेश्वरले दोषीलाई कुनै पनि किसिमले सजाय दिनुहुन्छ। क्रुस बिना हामी केवल सजाय पाउन लागेको दोषी मात्र रहन्छौँ। प्रिय मित्र, तपाईँको अगाडि एउटा छनौट छ, या त येशूले तपाईँको लागि परमेश्वर क्रोध सहनुहुन्छ या त तपाईँ आफैले त्यो क्रोध सहनुपर्ने हुन्छ। त्यसरी मित्रहरू, बुद्धिमानी यसैमा हुन्छ, आफ्नो पापहरूबाट फर्कनुहोस्, येशू ख्रीष्टमाथि भरोसा गर्नुहोस्, येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, पश्चाताप गर्नुहोस्, येशू कहाँ भागेर आउनुहोस् र उहाँमाथि आफ्नो सम्पूर्ण जीवन सुम्पिनुहोस्। ख्रीष्टले तपाईँले पाउनुपर्ने न्याय आफै सहनुभयो ताकि तपाईँले पाउन योग्य नभएको त्यो दया कृपा अनुग्रह क्षमा प्राप्त गर्न सक्नुहोस्। हाम्रो जीवनको मुख्य लक्ष्य के हो, हाम्रो जीवनको मुख्य उद्देश्य के हो? यही अनुग्रही र न्यायी परमेश्वरलाई चिन्नु, उहाँको महिमा गर्नु र उहाँमै सदाभरि आनन्दित रहनु। तर परमेश्वरको महिमालाई नहेरी उहाँको महिमा गर्न र उहाँलाई उहाँमा आनन्दित हुन सकिँदैन। अनि परमेश्वरका पुत्रलाई नहेरिकन उहाँको महिमा देख्न सकिँदैन। सो बिहोल्ड हिम, उहाँलाई हेर्नुहोस्, पुत्रलाई हेर्नुहोस्। प्रिय, साना तिना कुराहरूमा सजिलै सन्तुष्ट नहुनुहोस्, यी साना कुराहरूमा सीमित नहुनुहोस्। यो संसारका लागि प्रभुलाई साट्ने काम कहिले नगर्नुहोस्। आजको हाम्रो पाठमा देखाइएका मोसा जस्तै बन्नुहोस्। जब तपाईँ स्वयं परमेश्वरलाई पाउन सक्नुहुन्छ भने परमेश्वरको आशिषहरूमै किन अल्झेर बस्नुहुन्छ? यु क्यान ह्याभ गड, क्यान ह्याभ हिम। परमेश्वर सबै पैसाभन्दा ठुलो हुनुहुन्छ, जीवनको सफलता भन्दा ठुलो हुन्छ। इज बिगर देन मनी, बिगर देन हेल्थ। परमेश्वर स्वास्थ्यभन्दा ठुलो हुन्छ, चङ्गाइभन्दा ठुलो हुनुहुन्छ। परमेश्वर तपाईँको श्रीमान श्रीमतीभन्दा ठुलो हुनुहुन्छ। परमेश्वर छोराछोरीभन्दा पनि ठुलो हुनुहुन्छ। परमेश्वर जागिरभन्दा ठुलो हुनुहुन्छ। परमेश्वर संसारले दिन सक्ने सबैभन्दा कुराभन्दा ठुलो हुनुहुन्छ। यदि तपाईँको अगाडि एउटा भव्य भोज छ भने तपाईँ किन पानीपुरीमै मात्रै सन्तुष्ट रहनुहुन्छ? यदि तपाईँको सामु परमेश्वर हुनुहुन्छ भने स्वयं उहाँलाई प्राप्त गर्नुहोस्। संसारको चिजहरूमा नअल्झिनुहोस् जसले तपाईँलाई पूर्ण रूपमा जीवन र सन्तुष्टि दिन सक्दैन। प्रियहरू, के तपाईँ परमेश्वरको महिमा देख्न चाहनुहुन्छ? र के तपाईँ परमेश्वरको महिमाले भरिएर जलिएर त्यो महिमाको जोसले यो संसारमा जीवन जिउन चाहनुहुन्छ र ख्रिस्टको झल्को दिने त्यो भिन्न जीवन जिउन चाहनुहुन्छ, यो भ्रष्ट संसारमा ज्योति चाहिँ चम्किन चाहनुहुन्छ? त्यसो भए क्रुसमा परमेश्वरको पुत्रलाई हेर्नुहोस्, येशु ख्रिस्टलाई हेर्नुहोस्, मारिनु भएको थुमालाई हेर्नुहोस्। जसरी हाम्रो भजनले भन्दछ, हेर ती मानिस क्रुसमा मेरा पाप उनको खाँदमा समेत, मेरो आफ्नै निन्दा ती थुकेश्वर आफ्नैहरूसँगै, मेरा पापले झुन्ड्याइए हुने उद्धार पुरै नसिदिएसम्म, मृत्युको घुडको पी दिए म जान्दछु अब सिधियो। सो बिहोल्ड क्राइस्ट, ख्रिस्टलाई हेर्नुहोस् जसमा परमेश्वर महिमा हामी देख्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।